सबसे पहले तो जी आप सबको आज हजूर कलंदर बाब औलिया की 27वीं मुबारक हो। ये हमारे लिए जी मेहरबानी, बहुत शुक्रिया। आज हमारे लिए ये मतलब बड़ी सआदत है कि हम हजूर कलंदर बाब औलिया की तहरीर लौह कलम की शरह जो है वो पढ़ने की सआदत हासिल किए हुए हैं। और अल्हम्दुलिल्लाह आज हम चैप्टर नंबर 32 यानी कि 32वां लेक्चर पढ़ने लगे हैं। लेकिन कल वो इसमें से हमने एक चार्ट जो था वो वक्त की कमी की वजह से क्या कहते हैं बाईपास किया था। तो पेज नंबर 265 पे है वो, तो उसमें ये चार शऊर बताए थे। तो आप ये देखें कि इसमें चार दायरे दिखाए गए हैं और जो पांचवा दायरा है वो फर्द बजाते खुद है। फर्द के गिर्द जो है वो फर्द का शऊर है, फिर तमाम अफराद के शऊरों का मजमुआ जो है वो अफराद का लाशऊर कहलाएगा यानी नौ का शऊर कहलाएगा। यहां से ये सारा फिर गैब का चैप्टर है। ये जो इससे ऊपर है ये तमाम अनवा का शऊर जो है जिसको नौ का लाशऊर कहा गया है उसी को फिर कायनाती शऊर कहते हैं और ये गैब कहलाएगा। और इससे ऊपर कायनात का लाशऊर यानी के तमाम अनवा का कायनाती शऊर का जो दूसरा है उसको वराए कायनाती शऊर कहेंगे या शऊर का कायनात का लाशऊर कहेंगे, यानी वो फिर गैबुल गैब हो गया। देखिए बहुत सिंपल है, कायनात का शऊर गैब है, नौए हमारे सामने हैं, फर्द हमारे सामने हैं, इसलिए वो हजूर में आ गया, वो सामने आ गया। लेकिन वराए कायनाती शऊर जो है यानी कायनाती शऊर से ऊपर का दर्जा वो है गैबुल गैब। और गैबुल गैब जो था ये आपको मालूम है कि किसको कहते हैं, अल्लाह के जहन को कहते हैं। अब वहां से आने वाली तला जो है वो कहला रही है वहमा, और जो कायनाती शऊर में आ गई उस दर्जे पे आ गई वो ख्याल कहलाया, उससे नीचे नौई शऊर में आ गई तो ये तसव्वुर कहलाया, उससे नीचे आ गया तो ये एहसास बन गया। यानी वही चार चीजों को आप यहां पे भी लगा के देखें तो बात वही रही, चार शऊर, शऊर के चार दर्जे हुए, इन्हीं को चार नहरें कहा, इन्हीं को चार मतलब दर्जों पे कई नामों से मुतारिफ कराया गया इस किताब में। हैविंग सेड दिस, आज हम पढ़ने लगे हैं जी एटम की थ्योरी, सफा नंबर है 271। 271 नंबर पेज पे जो कुछ हमने अब तक पढ़ा उसी को एक और जाविये से या उसी की तकरार की जाएगी ताकि ये बातें हमारे शऊर में रासख हो जाएं, पुख्ता हो जाएं, जरा अच्छी तरह जहन नशीन हो जाएं। तो इसलिए अब आपको लगेगा कि ये बातें तो हमने पहले भी पढ़ी हैं तो ये दोबारा दोबारा क्यों दोहराई जा रही है। ये बातों की तकरार इनकी अहमियत के सबब है, बातों को इसलिए बार बार रिवाइज किया जा रहा है ताकि ये हमारे शऊरी सांचे का हिस्सा बन जाएं। शऊरी सांचे का हिस्सा बनाने के लिए जरूरी है कि हम किसी भी बात की ذہن میں تکرار کریں، یہ انسان کی ساخت کے لیے ضروری ہے. وہ ایک ہی دفعہ کہی ہوئی بات، ایک ہی دفعہ سنی ہوئی بات کو ذہن نشین نہیں کر پاتا. اس کی تکرار یعنی اس کا بار بار اعادہ، اس کا ذکر ضروری ہوتا ہے. اسی لیے ہر سلسلے میں اسماء الہیہ کا ورد تجویز کیا جاتا ہے تاکہ وہ ایک صفت کی تکرار ہوتی رہے. چلیں یہاں سے پڑھنا شروع کرتے ہیں جی. آدمی علم دو طرح سیکھتا ہے، یعنی انسان کا، آدمی کا علم سیکھنے کے دو انداز ہیں. دو طرح سے سیکھتا ہے، ایک ہے اکتسابی طریقہ اور دوسرا ہے روحانی طرزوں پر. اکتساب کرنے کا مطلب ہے، یہ لفظ کسب سے ہے، کسب میں نے کمانا. تو اکتساب کرنا یعنی محنت کر کے کسی چیز کو حاصل کرنا. اب یہ لفظ محنت پہ بھی ذرا غور کر لیجئے. لفظ محنت مہن سے ہے، میم ہے نون، اسی لیے دنیا کو دار المہن کہا جاتا ہے. اسی لفظ سے ہے امتحان، اسی سے لفظ ہے ممتحن، اور اسی سے لفظ ہے محنت. تو محنت کا اصل مطلب کیا ہوا؟ ہم نے ہاتھ پیر سے کام لینے کا نام محنت رکھا ہوا ہے. ہمارے ہاں اس لفظ کا ترجمہ یہ ہے کہ بڑی مشقت کرنا، یعنی کسی چیز کو بڑا زور لگا کے کرنا. اگر آپ آج اس لفظ کو درست انداز میں سمجھ لیں کہ محنت کا تعلق مہن یعنی کہ امتحان سے ہے، گویا کسی ایگزام کو، کسی ٹیسٹ کو کوالیفائی کرنے کے لیے جو کچھ کرنا پڑتا ہے وہ سب کا سب کرنا محنت کہلاتا ہے. غور کریں کہ محنت میں کیا کیا شامل ہو گیا، کہ آپ کو ایک کام کرنا ہے تو کام کو طریقے سے کرنا ہے، اتنا کرنا جتنا کرنا ضروری ہو، یہ لفظ محنت کہلاتا ہے. اگر آپ ادھورا کریں، کتنا بھی زور لگا کے کریں، وہ پورا نہیں ہوا تو آپ کو پورے مارکس نہیں ملیں گے. تو محنت اکتساب، یعنی کہ بات ہو رہی ہے کہ علم کو دو طریقوں سے سیکھا جاتا ہے، ایک اکتسابی طریقہ ہے اور دوسرا روحانی طریقہ ہے. اب روحانی طریقے اور اکتسابی طریقے کی وضاحت سن لیں. اکتسابی علم کی بھی بہت سی قسمیں ہیں. اب اس علم کو سیکھنے کے لیے اس کے مروجہ حروف کی ترتیب اور ان کے گراف سے واقفیت ضروری ہے. یعنی یہ جو ہم علم سیکھتے ہیں اس کے لیے ظاہر ہے ہر زبان کہ اپنے حروف تہجی ہیں، پھر حروف کی ایک اپنی ترتیب ہے، پھر ہر آواز کے لیے حروف کا مختص ہونا ہے، پھر ان کا ملانا، ان کی پراپر جگہیں ہیں، کس لفظ کو، کس حرف کو کہاں لکھنا ہے، کہاں لکھنے کے باوجود نہیں پڑھنا. جیسے خواب، اسے خواب پڑھنا غلط ہے. اب یہ جو خواب کا لفظ ہے، خواجہ، یہ خواجہ نہیں پڑھنا، خواجہ. واؤ جو ہے الف بعد میں آ گیا تو واؤ سائلنٹ ہو گیا، یہ قانون ہے. تو یہ حروف کی ترتیب آ رہی ہے مثال. تو یہ واقفیت ضروری ہے. اسی طرح جیسے جیسے علوم میں اضافہ ہوتا چلا جاتا ہے، اسی مناسبت سے آدمی کا شعور طاقتور ہوتا رہتا ہے. یہ دنیاوی علوم شعور کی توانائی کے لیے ضروری ہیں، ان کا انکار نہیں کیا جا رہا، بلکہ درجہ بندی کی طرف بتایا جائے گا کہ یہ درجہ بدرجہ، جتنا زیادہ آپ اکتساب علم کریں گے تو یہ اکتسابی علوم کے ذخیرے سے آپ کا شعور توانا ہوگا. لیکن اب یہ توانائی روحانی علوم کے حصول میں کہیں رکاوٹ بن رہی ہے یا اس کے لیے راہ ہموار کر رہی ہے، یہ وہ فرق ہے. اور شعوری سکت اتنی بڑھ جاتی ہے کہ وہ دنیا میں رائج علوم پر زیادہ سے زیادہ تبصرہ کر سکتا ہے. اب تبصرہ کا مطلب ہم نے جو لیا ہوا ہے وہ کمنٹری کرنا ہے، تبصرے کا مطلب کمنٹس پاس کرنا ہے. ہر بندہ جب کسی بات پہ تبصرہ نگاری کرتا ہے یا کمنٹ کرتا ہے تو وہ اپنے ذہن کی ساخت اور اس کی رسائی کو بتا رہا ہوتا ہے. حالانکہ آپ ذرا سا غور کریں تو اس میں لفظ بصر دکھ رہا ہے. تبصرہ، تبصرہ تب کیا جاتا ہے جس کو جتنا بصر یعنی جس کی بصیرت کتنا کام کر رہی ہے، اس کو دکھ کتنا رہا ہے. تو جیسے جیسے شعور کی سکت بڑھتی ہے اس کے اوپر انکشاف ہوتا ہے کہ شعور کے علاوہ بھی کوئی شعور ہے جہاں سے یہ علم منتقل ہو رہا ہے. جو جو آپ کی شعوری سکت بڑھے گی تو لا محالہ ذہن اس طرف جائے گا کہ یہ مجھے شعور میں یہ جو باتیں آ رہی ہیں یہ کہاں سے آ رہی ہیں. تو جہاں سے یہ علم ہمیں ہمارے شعور کو منتقل ہو رہا ہے، یہ ماہرین نفسیات نے اس کا نام لاشعور رکھ دیا، یہ اس کو لاشعور کہہ رہے ہیں. اب شعور سے ہٹ کر ایک شعور ایسا ہے جو شعور عامۃ الناس، عوام، لوگوں میں، عامۃ الناس یعنی عوام، عام لوگوں میں سے جو عام سطح کے لوگ ہیں، عامۃ الناس کے شعور سے ماورا ہے. یعنی شعور سے ہٹ کر ایک شعور ایسا ہے جو عامۃ الناس عوام کے شعور سے ذرا اوپر ہے، ذرا ہٹ کر ہے. اس شعور اور لاشعور میں وہ تمام علوم آتے ہیں جن علوم کے اوپر تخلیقی عوامل کام کرتے ہیں. یعنی شعور اور لاشعور جس کو ماہرین نفسیات نے جو دو شعور بتائے ہیں ان کی بات ہو رہی ہے ابھی، تو یہ سارے تخلیقی عوامل، جتنی ایجادات، جتنی اختراعات، یہ جب انسان نے دیکھے نا، پہلے وہ غاروں میں رہتا تھا، پھر اس نے ہل بنا لیا، اس نے کلہاڑا بنا لیا، اس نے ہتھوڑا بنا لیا، یہ آلات اور اوزار بناتے بناتے وہ ہتھیار بنانے پہ آ گیا، اس نے تیر بنا لیا، اس نے چاقو بنا لیا، پھر وہ کرتے کراتے توپ و تفنگ اور پھر وہاں ایٹم بم تک آ گیا. تو یہ ساری ایجادات اور اختراعات جو ہیں یہ تخلیقی عوامل ہیں، یہ فیکٹرز ہیں، کریٹو فیکٹرز یا فیکٹرز ان کریشن ہیں، یعنی تخلیق کرنے کے عوامل ہیں. اب تخلیقی عوامل سے مراد ایجادات ہیں. یوں سمجھیے کہ آج کا سائنسدان انسان کے اوپر، سائنسدان انسان کے اندر موجود دوسرے شعور یعنی لاشعور سے واقف ہو گیا. جب اس نے لاشعور کے اندر رہتے ہوئے کسی شے کی کنہا تک پہنچنے کی کوشش کی تو نتیجے میں ایجادات کا سلسلہ شروع ہو گیا. اب یہ علم حصولی کے ضمن میں تفصیلی بیان کی گئی ہے، یعنی یہ بات علم حصولی کے ضمن میں تفصیلاً بیان کی گئی ہے. اب دنیاوی علوم سے ذرا ہٹ کر آسمانی علوم کی طرف متوجہ ہوتے ہیں. تاریخی شواہد ہمیں بتاتے ہیں کہ دنیا میں ایسے لوگ بھی پیدا ہوئے ہیں جنہوں نے اقتصادی علم نہیں سیکھا، کوئی استاذ نہیں بنایا، یعنی کسی کے سامنے زانو تلمذ طے نہیں کیا، یعنی کسی سے دنیاوی علوم نہیں سیکھے. دیکھے نا، حضور علیہ الصلوۃ والسلام نے جب ضرورت درپیش ہوئی، خطوط لکھے بادشاہوں کو، تو سکت دستخط کرنے ضروری تھے لیکن انہوں نے نہیں کیے، مہر لگائی، یہ نہیں کیا کہ کسی سے قلم پکڑ کے تو اپنا اس میں گرامی لکھنے کی یعنی سیکھتے. غور کریں ذرا، तो ये जो कोई उस्ताज नहीं बनाया, यानी अगर वो किसी से कहते कि मुझे दस्तखत करना सिखा दो तो क्या होता कि वो इंसानी शऊर के सामने सरेंडर कर रहे होते, यानी इस दर्जे के शऊर को कमांड करना था या उसके उसको सरेंडर करना था, तो जाहिर है उन्होंने नहीं किया। लेकिन इसके बावजूद उनके जरिए नौ इंसानी को ऐसे अलूम मुंतकिल हुए जिनके जरिए इंसानी शऊर में इर्तका हुआ। यानी अंबिया कराम जितने भी आए, ऐसे ऐसे लोग आए अल्लाह ने भेजे। कुरान पाक में एक बरगजीदा हस्ती सल्लल्लाहु अलैहि वसल्लम ने इस इल्म की निशानदेही की है, उस इल्म की निशानदेही की है जिस इल्म की दूसरे पैगंबरों ने निशानदेही नहीं की। यानी ये हजूर अलैहिस्सलाम का एजाज है, ये उनका एक जिंदा मौजजा है जो आज तक अपनी जगह कायम है कि तमाम अंबिया कराम मिलकर भी जिस इल्म की निशानदेही नहीं कर सके, उस इल्म के बाबत आगाह कर किया हजूर अलैहिस्सलाम ने। तो जब हम शऊर के बाद दूसरा शऊर यानी लाशऊर का तस्करा करते हैं और फिर उस लाशऊर की गहराई में तफक्कुर करते हैं, तो क्या होता है कि रेडियो, टीवी, एटम और खिलाई तस्खीर के फार्मूले हमारे सामने आ जाते हैं। अब ये सारी तरक्की और ये इजादात असल में ये दूसरे शऊर की कारफरमाई है जिस शऊर को साइंसदान लाशऊर कहते हैं। इस तरक्की में और इजादात में एक बात गौरतलब है और वो ये है कि कोई भी इजाद दुनिया में मौजूद वसाइल से बाहर नहीं है, यानी सारी इजादात दुनिया में मौजूद वसाइल में रहते हुए या वसाइल को इस्तेमाल करते हुए की गई हैं। वसाइल हैं तो इजादात हैं, वसाइल नहीं हैं तो इजाद नहीं होगी। यानी हर तरक्की वसाइल की मोहताज है, चाहे वो एटम बम हो, हवाई जहाज हो या कोई और इजाद हो। अब देखिए ये है वसाइल में महदूद रहते हुए इजादात और इख्तराअत का सिलसिला। अब यहाँ से एक बात कितनी वाजे होती जा रही है, ये दर्जा बंदी बताई जा रही है कि आमा तो नास जिस शऊर से आगाह हैं वहाँ वो सिर्फ इस्तेमाल कर रहे हैं, अपने तकाजे पूरे कर रहे हैं वहाँ तक। लेकिन जब वो नित नई बातें सोचने लगते हैं या किसी चीज में ईजाद और इख्तरा करते हैं तो वो गोया शऊर के जरा ऊपर के दायरे में आ जाते हैं। फिर उससे ऊपर उठकर जब हम तीसरे शऊर में गौर करते हैं तो हमारे सामने अंबिया कराम की जात आती है। अब उनसे खरके आदात में वसाइल जेरे बहस नहीं आते। खरके आदात यानी आदत से हटकर की हुए काम, उसमें वसाइल जेरे बहस नहीं आते। यानी खरके आदत यानी जो उन्होंने मोजजात करके दिखाए, अंबिया कराम से मंसूब तमाम मोजजात जिनका तस्करा कलाम पाक में भी है, कुरान हकीम में है, उन पे जरा सा गौर करें तो वहां वसाइल जेरे बहस नहीं आते। वो इरादा करते हैं और काम हो जाता है। वसाइल भी उसके लिए दरकार वसाइल अज खुद तख्लीक पा जाते हैं या मौजूद हो जाते हैं। मसलन हजरत ईसा को कुरान पाक ने जिस तरह मुतारिफ करवाया, वो अंधों को आंखों वाला कर देते थे, गंजों के सर पर बाल आ जाते थे और हाथ फेरने से कोढ़ खत्म हो जाता था। अब बताइए मेडिकल साइंस आज अपनी तमाम तर तरक्की के बावजूद ये काम क्यों नहीं कर सकी? क्योंकि ये काम वसाइल से ऊपर की सतह का है, ये इजादात और इख्तराअत से नहीं हो सकता। वो ये तो कर सकते हैं कि किसी मुर्दा इंसान का कॉर्निया जो है लेंस जो है आंख का वो किसी जिंदा इंसान में ट्रांसप्लांट कर दें, एक का दिल, एक का जिगर या जिगर का टुकड़ा जो है वो दूसरे इंसान में ट्रांसप्लांट कर दें, लेकिन जिगर को बगैर कोई दवा दिए, बगैर कोई ऑपरेट किए ठीक नहीं कर सकते। हजरत ईसा ने ये करके दिखाया। गंजों के सर पर बाल उगा देना, ये आप गौर करके देखें, ये बहुत ही अजीब किस्म का मौजजा है। इसमें वसाइल जेरे बहस नहीं आते। इसी तरह मादरजाद नाबीना को बीना कर देना, यानी जो पैदाइशी अंधा है उसको बिनाई अता कर देना, उसको देखने के काबिल बना देना, और वो भी वसाइल के बगैर, ये तवज्जो तलब। तो इसका मतलब ये तीसरा शऊर हो गया। वही बातें कि पहला शऊर, दूसरा शऊर और ये तीसरा शऊर। इस तरह से इसे आपकी आम फहम, मतलब इसे आम फहम बनाने के लिए मौजूदा दौर की बातों का, साइंस का तज़करा करते हुए वही बातों को किस तरह से दोहराया जा रहा है, ताकि हम इसको, वो जो हमारे जहनों में मावराइयत का एक अंसर रूहानियत के हवाले से है, उसको ज़रा मंडेन बना दिया जाए, उसे एक ज़मीनी हकायक के साथ जोड़ लिया जाए। है तो वो मावरा, मावराइयत है उसमें, रूहानियत इस लिहाज से तो मावरा है, क्योंकि वो चौथे शऊर की बातें कर रहा है या करती है। दरअसल, अच्छा सॉरी, अंबिया के बारे में मरातब का तायुन किया जाता है कि फलां नबी का मुकाम फलां आसमान है। दरअसल ये तीसरे लाशऊर के मरातब का तज़करा है, यानी फिर तीसरे शऊर के आगे सात दर्जे हैं जिन्हें आप सबे समावात कहते हैं। तो आसमानी हदों में पहला आसमान, दूसरा आसमान, तीसरा आसमान, चौथा, पांचवा, छठा और सातवां आसमान, ये असल में किसी फासले या सिमत का तायुन नहीं है। गौर करें, आज ये नुक्ता अगर आपकी मेरी समझ में आ गया कि हम जिस, जब समावाद का लफ्ज कलामे पाक में पढ़ते हैं या समा का लफ्ज पढ़ते हैं, तो हमारे जहन में ये सामने नीलगुं आसमान नहीं दिखता, दिखना चाहिए, बल्कि ये शऊर के मरातब हैं, और वो भी कौन से शऊर के? तीसरे लाशऊर के, तीसरे शऊर के आसमानी हदों। ये लाशऊरी बेदार सलाहियतों का तज़करा है। गौर करें क्या, और ये कौन कह रहा है? ये जाहिर है कि मैं और आप नहीं कह रहे, ये हजूर मुर्शिदे करीम बता रहे हैं, और ये बात हजूर कलंदर बाबा औलिया की तसनीफ की शरह में फरमा रहे हैं। क्या? कि ये आसमान जो हैं ये किसी फासले या सिमत का तायुन नहीं है, ये लाशऊर की बेदार सलाहियतों का तज़करा है। यानी लाशऊर में कितनी सलाहियतें, किस दर्जे पे बेदार हैं, यानी किसी नबी के अंदर तीसरा शऊर किस हद तक मुतहर्रक है। इसी मुनासबत से नबी के मुकाम का तायुन है। आदम के बारे में कहा जाता है कि उनका मुकाम पहला आसमान है, किसी नबी के बारे में कहा जाता है कि उनका मुकाम तीसरा आसमान है। मुख्तसर यह कि किसी नबी का मुकाम दरअसल लाशऊरी मरातब का तायुन है। यानी ये जो हम किसी नबी का बताते हैं कि वो फलां आसमान पे हैं, जैसे हजरत मूसा का चौथा बताया जाता है, हजरत इब्राहिम का सातवां, या बाज़ रिवायात में मैंने छठा देखा है, तो اصل میں کیا مراد ہے اس کی کہ حضرت آدم کا پہلا آسمان، اس لیے کیونکہ وہ دیکھیں تو غور کریں کہ وہ سمپل لاجک کا استعمال نہیں کیا، لیکن حضرت ابراہیم نے لاجیکل تھنکنگ کی، حضرت ابراہیم نے منطق سے سمجھایا، دلیل سے بات کی کہ بھائی یہ جو بت ہیں یہ نہ خود کو بچا سکتے ہیں نہ دوسروں کو بچا سکتے ہیں، نہ یہ دوسروں کو توڑ سکتے ہیں نہ خود کو ٹوٹنے سے بچا سکتے ہیں، تو یہ ہمارے خدا کیسے ہو گئے؟ کتنا لاجیکل انہوں نے اس کو ڈیمونسٹریٹ کیا، اس کو کر کے دکھایا، لیکن لوگوں نے الٹا ان کا اب ٹھیک ہے ہیلو مختصر یہ جی اب میں پیج 273 پہ پڑھ رہا تھا، مختصر یہ کہ کسی نبی کا مقام دراصل لاشعوری مراتب کا تعین ہے، جب ہم اجرام سماوی یعنی ستاروں کو آنکھوں کے سامنے دیکھتے ہیں تو ہمارے شعور اور لاشعور کی حدیں متصل ہوتی ہیں، مفہوم یہ ہے کہ ہمارا شعور دوسرے لاشعور سے متاثر ہو جاتا ہے، آسمان پر ستاروں کو دیکھنا، چاندنی کی ٹھنڈک کو محسوس کرنا، سورج کی تپش سے متاثر ہونا اس بات کی نشاندہی ہے کہ ہمارے شعور میں اتنی سکت ہے کہ وہ لاشعور میں داخل ہو جاتا ہے، یعنی جب ہم آسمان کی طرف دیکھتے ہیں تو کیا ہوتا ہے ہمارے شعور اور دوسرے لاشعور سے، ہمارا شعور دوسرے لاشعور، ہمارے دوسرے درجے کے یعنی دوسرے لاشعور سے متاثر ہو جاتا ہے، تو یہ آسمان پہ ستاروں کو دیکھنا اصل میں ہمارے شعور اور لاشعور کی حدیں متصل ہو جاتی ہیں، جب ہم آسمان کی طرف دیکھتے ہیں تو ہمارا شعور لاشعور سے جا ملتا ہے، یہ میں آپ کو یہاں پہ ایک اضافی بات عرض کر دیتا ہوں، بعض لوگ جن کے ہاں لاشعوری تحریکات کو موصول کرنے کی صلاحیت کم ہوتی ہے ان کو یہ ایک مشق تجویز کی جاتی ہے کہ وہ آسمان کی طرف گردن اٹھا کر دیکھیں، ستارے گنیں تاکہ ان کا شعور لاشعور سے متصل رہے یا ہونا سیکھ لے، آسمان پر ستاروں کو دیکھنا، چاندنی کی ٹھنڈک کو محسوس کرنا، سورج کی تپش سے متاثر ہونا اس بات کی نشاندہی ہے، یعنی اس سے یہ پتہ چلتا ہے کہ ہمارے شعور میں اتنی سکت ہے کہ وہ لاشعور میں داخل ہو جاتا ہے، جب شعور لاشعور میں داخل ہو سکتا ہے تو لاشعور کے اندر تمام چیزوں سے فائدہ بھی اٹھا سکتا ہے اور وسائل کی گہرائی میں اتر کر شے کی کنہا تک پہنچ سکتا ہے، کنہا یعنی اس کی روٹ کاز تک پہنچ سکتا ہے، ایٹم کی تلاش میں یہی قانون کار فرما ہے کہ یہ لوگ جو سائنسدان ہوتے ہیں، اب لفظ سائنس کس کو کہتے ہیں، سائنس کہتے ہیں ایسے علم کو جس کو باقاعدہ مرتب کیا گیا ہو، مرتب میں نے ترتیب دیا گیا ہو کہ اس میں پہلے یہ چیزیں ڈیفینیشنز ہیں ہمیں ان سے آشنا کیا جائے گا، پھر قوانین سے آشنا کیا جائے گا، پھر ان کے तजुर्बात से और उनके अंदर फिर फार्मूले बनाकर उससे रिलेटेड प्रॉब्लम्स को सॉल्व करना सिखाया जाता है। तो ये मुरतरतीब जो है ये इसको साइंस का नाम दे देती है। तो जब हम आसमान की तरफ निगाह उठाते हैं तो हमें आसमान पर सितारे नजर आते हैं, इसका मतलब क्या हुआ? मतलब ये हुआ कि अजराम समावी का हेओला हमारे लाशऊर को छू देता है। लेकिन ये सैयारा क्या है, सितारा क्या है, और इन सैयारों कुर्रों के तफसीली अज्जा क्या हैं, सितारों के अंदरूनी और बैरूनी आसार और अहवाल किस तरह वाक़या हैं, ये बात शऊर से मख्फी रहती है और लाशऊर पर वाज़े होती है। लेकिन जब हम आसमान पे चांद को देख रहे हैं तो हम चांद का ज़ाहरी बुशरा देख रहे हैं, ज़ाहरी शक्ल देख रहे हैं, उसके अंदर उसके तफसीली अज्ज़ा क्या हैं, वो है क्या, उसकी अंदरूनी और बैरूनी आसार और अहवाल क्या चीज़ हैं, ये बात हमारे शऊर से छुपी रहती है और लाशऊर पे वाज़े होती है। हम इन बातों को तब जान सकते हैं जब हमारा शऊर लाशऊर को स्टडी करना सीख लेता है। अब इस फार्मूले के मुकाबले जब किसी नबी या वली के शऊर का तज़किरा करते हैं तो हम ये जान लेते हैं कि वली के अंदर नबी का लाशऊर मुंतकिल हो जाता है। ये है वलीउल्लाह होना, नबी का लाशऊर जब किसी वली को मुंतकिल हो जाएगा तब वो वली कहलाएगा। हमारे यहाँ एक ज़ाहरी शक्लो शुबाहत के हामिल बंदे को वली कह दिया जाता है, असल डेफिनेशन यहाँ सुन रखें। और जब किसी वली के अंदर नबी का लाशऊर मुंतकिल होकर उसके शऊर को इत्तलात फराहम करता है तो वली के हवास इजराम समावी की अंदरूनी और बैरूनी अहवाल को पूरी तरह देखने, जानने, सुनने और छूने के काबिल हो जाते हैं। अजराम समावी के तमाम अहवाल कुरे अर्जी के अहवाल की तरह करीब हो जाते हैं। जिस तरह एक आम बंदा जमीन के कुर्रे पर बैठकर खुली आंखों से इर्द गिर्द की चीजों को देखता है, चीजों के अंदरूनी अहवाल से वाकिफ हो जाता है, उसी तरह जब किसी वली में अंबिया अलैहिस्सलाम का इल्म यानी उनका शऊर मुंतकिल हो जाता है तो वो जमीन पर बैठकर सयारों और अजराम के अहवाल खा वो बैरूनी हो या अंदरूनी हो उसकी नजरों के सामने आ जाते हैं। जिस तरह शऊर की तवानाई और तरबियत के मदारिज मुख्तलिफ हैं इसी तरह लाशऊर की तरबियत और तवानाई लाशऊर की हदों में दाखिल होने की तर्जें वो भी मुख्तलिफ हैं। यहां रुक जाते हैं, इससे आपको अंदाजा हो गया कि ये शऊर लाशऊर असल में क्या चीज है। ये जो चार दर्जात बात की जाती है जिनका तस्करा हमने पिछले चैप्टर में पढ़ा चार शऊरों से, वहां पे एक वाकफियत कराकर अब यहां पे बताया जा रहा है के शऊर के बाद सेकंड शऊर, सेकंड के बाद थर्ड, थर्ड के बाद फोर्थ। तो ये सारा किसी नबी के इल्म के बगैर मुमकिन नहीं है। तो अंबिया कराम की तालीमात को समझना और फिर उनकी तालीमात यानी उनके दिए हुए इल्म तक पहुंचना और फिर उनका ज़हन हासिल करना, ये फर्क हो गया। तालीमात पे अमल करना, उसको एक रिचुअल बनाकर अमल करते रहना एक बात है, लेकिन उसकी असल को समझकर उसको अपने ज़हन में मुंतकिल करना और फिर इस दर्जे करना कि गोया नबी का ज़हन, उनकी तर्ज़े फिकर हासिल हो जाए, ये तीन बातें इस तरह से होगी। मैं आपको एक मिसाल दे देता हूं। देखिए, हमें हुक्म है नमाज पढ़ने का, हमें अकीमुस्सलात कहा गया। अब नमाज पढ़ो तर्जमा कर दिया गया, गौर करें कहा क्या गया, कायम करो सलात। सलात ताल्लुक को कहते हैं। अब हमने ताल्लुक कायम करने के बजाय उसको पढ़ना शुरू कर दिया, तो ये एक दर्जा हुआ। इसके बाद वो तर्जें हासिल हों जिसमें ताल्लुक कायम हो जाता है, या वो ताल्लुक कायम होने के बाद आप उसको पूरी तरह महसूस करने लगें, ये फिर तीसरा दर्जा हो गया। इसी तरह हम दरूद शरीफ पढ़ते हैं। अब दरूद में क्या हुक्म आया, सल्लू अलैहि, यानी इन्नल्लाह व मलाइकते यसल्लूना अलन नबी या अय्युहल्लज़ीना आमनु सल्लू अलैहि व सल्लिमु तस्लीमा। सल्लू अलैहि, जुड़ जाओ उनके साथ। और हम क्या कर रहे हैं, हम दुरूद शरीफ सिर्फ पढ़ रहे हैं। गौर कीजिए, पढ़ने में और सचमुच उनके साथ जुड़ने में कितना फासला है, वो आप खुद देख सकते हैं। मेरा ख्याल है यहाँ काफ़ी हो गया, तो कल इंशाल्लाह बाकी आगे पढ़ेंगे। ठीक है जी, अल्लाह हाफिज़।